आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। आशाको बाणी कार्यक्रममा हामी यहाँलाई न्यानो अभिवादन टक्राउन चाहन्छौ। तपाईँको व्यक्तिगत जीवनले परमेश्वरको सत्यता र उहाँको प्रेम अनि मार्गदर्शनका विषयमा चाहिने महत्वपूर्ण कुराहरूलाई प्रष्टसँग बुझ्न सकुन् भन्ने उद्देश्य सहित प्रस्तुत कार्यक्रम आशाको बाणी तपाईँको आफ्नै कार्यक्रम हो। दैनिक यसलाई सुन्नुहोस्। आफ्ना मनमा यदि शंका द्विविधाहरू छन् र तपाईँ हामीलाई प्रश्न गर्न चाहनुहुन्छ भने हामीसँग तपाईँ सजिलै सम्पर्क गर्न सक्नुहुन्छ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा बताउने गर्दछौ। हाम्रो कार्यक्रममा सक्रिय रूपमा सहभागी भएर हाम्रो उत्साहलाई बढाउने समस्त श्रोतामा आज पनि तपाईँलाई चाहिने प्रकारको कार्यक्रम लिएर हामी उपस्थित भएका छौँ। श्रोताको चाहना र श्रोताको व्यक्तिगत जीवनका भलाइका कुराहरूलाई समेटेर प्रस्तुत गरिने यो कार्यक्रम आशाको बाणी तपाईँ सुन्दै आउनु भएको छ र आज पनि हामी त्यही क्रममा छौँ। सुरुमा सुनौ यो मधुर क्रिस्टीय भजन।
सबै बाट तिम्रै महिमा
यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो क्रिस्टी अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश कुमार पोखरेल बाइबल अध्ययन लिएर तपाईँको बिचमा पुनः उपस्थित भएको छु। श्रोता, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुन्ने बानी गर्नुभएको छ र परमेश्वर को हुनुहुन्छ भनेर आफ्नै जीवनमा अनुभूति गर्दै हुनुहुन्छ। आउनुहोस्, आज पनि हामी केही समय परमेश्वर सँगसँगै बिताउँ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्छु। जीवी ज्योत महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवन दिनुभएका प्रशस्त आशिषको लागि। प्रभु, यो रेडियो कार्यक्रमलाई म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर तपाईँले प्रयोग गर्नुहोस्, ताकि धेरै मानिसहरू जो अन्धकारमा छन् तिनीहरूले तपाईँको ज्योति देख्न सकुन्, तपाईँको राज्यमा आउन सबै बिन्ती प्रभु यीशुको नाममा। श्रोता साथी, मानिस एउटा स्वतन्त्र प्राणी हो र ऊ स्वतन्त्रपूर्वक जिउन चाहन्छ। जब मानिसलाई परमेश्वरले बनाउनु भयो, उसलाई आफ्नै स्वरूप र प्रतिरूपमा परमेश्वरले बनाउनु भयो भनेर पवित्र धर्मशास्त्र बाइबलले भन्छ, त्यसपछि त्यो मानिसलाई उसको नाकबाट परमेश्वरले जीवनको सास फेरिदिनु भयो। त्यसपछि मानिस जीवित प्राणी भयो अनि मानिसलाई परमेश्वरले स्वतन्त्र छोड्नु भयो, अर्थात् उसमाथि लगाम लगाउने कोसिस गर्नु भएन। तर परमेश्वरले मानिसलाई स्पष्ट भन्नुभयो, यो बाटो मानिस हिँड्यो भने ऊ अनन्तको राज्यमा पुग्नेछ र अर्को बाटो हिँड्यो भने मानिस खाल्डोमा पर्नेछ वा नाशमा पर्नेछ। तर मानिसलाई स्वतन्त्रता वा उसको निर्णय गर्ने अधिकार परमेश्वरले दिनुभयो अनि मानिस र परमेश्वरको बीचको सम्बन्ध बडो सुमधुर थियो। श्रोता, आदम र हवा हाम्रा आदिम माता पिता अदनको सुन्दर बगैँचामा परमेश्वरसँगको संगतिमा सधैँ रमाउँथे। उनीहरूले परिश्रम गर्नु पर्दैन थियो, दुःख थिएन, कष्ट थिएन, कुनै किसिमको नराम्रो विचार पनि त्यो ठाउँमा थिए र पाप के हो उनीहरूलाई थाहा थियो। अर्थात् त्यो अदनको बगैँचा, आदम र हवा र परमेश्वरको उपस्थिति र अरू प्रकृतिका परमेश्वरका सृष्टिहरूले भरिएको सुन्दर स्वर्ग थियो, जहाँ सबै कुरा बीच मिलाप थियो, प्रेम थियो, सद्भावना थियो र मृत्यु दुःख कष्ट त्यहाँ थियो। तर परमेश्वरले यो गर्नु र त्यो नगर्नु, यदि यो गर्यो भने ठिक छ, यो गरेनौ भने तिमी लाई राम्रो हुँदैन, हुने छैन भनेर परमेश्वरले भन्नु भएको थियो आदमलाई, हवालाई। तर परमेश्वरले भन्नुभएको कुरा भन्दा सैतानको बहकाईमा, सैतानको चतुराईमा आदम र हवा लागे र परमेश्वरले नगर्नु भन्नुभएको कुरा, नछुनु र नखानु भन्नुभएको कुरा उनीहरूले खाए र भनिन्छ त्यसपछि उनीहरूको आँखा खुले, उनीहरूले आफूले आफूलाई नाङ्गै पाए अनि उनीहरू परमेश्वरदेखि लुके। श्रोता साथी, हामी किन लोक्छौँ कोहीसँग भन्दा जब हामीले कुनै बिगार गर्छौँ, गर्न नहुने काम जब हामीले गर्छौँ तब हामी के हुन्छौँ? लुक्छौँ, हामी डराउँछौँ। र आदम र हवाले परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुभन्दा पहिले डराउने कुनै कारणै थिएन, उनीहरूको मनमा डर त्योभन्दा पहिले कहिले पनि पसेको थिएन। तर जब उनीहरूले परमेश्वरलाई भन्दा शैतानलाई विश्वास गरे र शैतानको बहकाइमा लागेर त्यो नखानु भनेको फल, रुखको फल खाए, त्यसपछि उनीहरूको पतन सुरु भयो। अर्थात् मानिसहरूको विनाशको बाटो त्यहीँबाट सुरु भयो, अनि मानिसहरूमा मृत्यु आयो। र मृत्यु यस्तो भयो कि श्रोता, जसले मानिसलाई थित्तै गयो र मृत्युबाट मान्छे आफै कहिले पनि उम्कन नसक्ने भयो। श्रोता साथी, आज हामी कुन अवस्थामा छौँ? हो, जब मानिस पापमा पर्यो, मानिसलाई सधैँ त्यो पापमै रहिरहोस् भनेर परमेश्वरले चाहनु भएन, त्यसपछि उहाँले मुक्तिको योजना बनाउनु भयो र मानिसको पापको जेला तिर्नको लागि परमेश्वरले आफ्नो एकलौती पुत्रलाई संसारमा पठाउनु भयो, ताकि मानिसहरूको नाश नहोस् तर जसले उहाँमाथि विश्वास गर्छन् तिनीहरूले अनन्तको जीवन पाउन्। र आज पनि धेरै मानिसहरू यो वास्तविकतालाई, यो सत्यलाई स्वीकार गर्न चाहँदैन। आज मानिसहरू, तपाईँ हामी पापपूर्ण विचारमा, पापपूर्ण समाजमा, पापपूर्ण कार्यमा चाहिँ हामी संलग्न भएर दिन प्रतिदिन हामी अन्धकारतिर धकेलिँदैछौँ। जीवन भनेको केवल खानु जसरी पनि लाउनु मात्र हो, त्यसभन्दा अरू केही छैन भनेर हामी अगाडि बढिरहेको परिप्रेक्ष्यमा यी पापको दलदले हिलोमा जाकिएका तपाईँ हामी असन्तुष्टिहरू, दुःखहरू, कष्टहरू, झैझगडाहरू, द्वेषहरू, हत्या आतंकहरू जस्ता कुरालाई आफ्नो जीवनमा पालन पोषण गरेर त्यसै अनुसार कार्य गरेर हामी अगाडि बढिरहेको परिप्रेक्ष्य र सन्दर्भमा परमेश्वरले यो संसारलाई भनिएको छ, यस्तो प्रेम गर्नुभयो, उहाँले एकमात्र आफ्नो पुत्रलाई दिनुभयो, जसले उहाँमाथि विश्वास गर्छन् त्यसको नाश नहोस् तर त्यसले के गरोस्, अनन्त जीवन पाओ। हो श्रोता, आज परमेश्वरले यो नाशतिर गएको पापै पापले को दलदलीमा फसेको संसारलाई, संसारका तपाईँ हामी मानिसहरूलाई प्रेम गरेर आफ्नो एक मात्र पुत्र यो संसारमा पठाउनु भएर हाम्रो प्रेमको खातिर उहाँ मर्नु भयो र उहाँले आह्वान गरिरहनु भएको छ कि जसले ममाथि विश्वास गर्छ त्यसको नाश हुने छैन तर त्यसले के गर्छ, अनन्त जीवन प्राप्त गर्छ। अब निर्णय तपाईँमा छ प्रभु, ममा छ, परमेश्वरलाई विश्वास गरेर अनन्त जीवन प्राप्त गर्ने र स्वतन्त्रपूर्वक परमेश्वरसँग आफ्नो बाँकी जीवन बिताउने कि पापै पापको दलदले हिलोमा अझै धेरै जाकिएर अनि नर्कतिर आफू धकेलिने, निर्णय तपाईँको श्रोता। तर परमेश्वर प्रेम हुनुहुन्छ, परमेश्वर अनुग्रहकारी परमेश्वर हुनुहुन्छ, उहाँ कसैको पनि नाश भएको उहाँ हेर्न चाहनुहुन्न। परमेश्वरले तपाईँ र मेरो हृदयको रूपी ढोकामा आएर ढकढकाइरहनु भएको छ, कसैले परमेश्वरको त्यो आवाजलाई सुनेर आफ्नो ढोका, हृदयको ढोका खोल्न चाहनुहुन्छ भने परमेश्वर त्यसको हृदयमा गएर बास गर्न चाहनुहुन्छ, उसको मालिक र स्वामी बन्न चाहनुहुन्छ। परमेश्वरले यी वचनहरूद्वारा तपाईँलाई आशिष दिउन्। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छु। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org।
श्रोत साथी, न्यानो क्रिस्टी अभिवादन साथ म पास्टर उमेश पोखरेल तपाईँहरूको बिचमा पुनः उपस्थित भएको छु। आज श्रोता तपाईँहरूको विषयमा बाइबलका एक पात्र दाउदको विषयलाई लिएर म उपस्थित भएको छु। जब इसरायलको राजा साउलले परमेश्वरको विरुद्धमा पाप गरे, तब परमेश्वरले इसरायलमा नयाँ राजा नियुक्त गर्न चाहनुभयो। उहाँले अगमवक्ता समुएललाई दाउदको पिता इसैको घरमा पठाउनु भयो। सामुएलले इसैलाई आफ्नो छोराहरू बोलाउन लगाए। जब दाउदको जेठा दाई एलियाबलाई समुएलले देखे, तब सायद परमेश्वरले राजा हुने यसलाई नै चुन्नु भएको हुनुपर्छ भने आफ्नो मनमा विचार। तर परमेश्वरले समुएललाई भन्नुभयो, त्यो अग्लो र सुन्दर भए तापनि त्यसको ख्याल नगर। परमप्रभुले मानिसहरूले जहीँ हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमेश्वरले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। तब इसैले आफ्ना अर्का छोरा अभिनादाबलाई बोलाए, तर परमेश्वरले त्यो पनि होइन भन्नुभयो। त्यसपछि इसैका अर्का छोरा सम्मा समुएलको सामु हाजिर भए, तर परमेश्वरले यो पनि होइन भन्नुभयो। यसरी इसैका सातजना छोराहरू समुएलको सामु हाजिर भए, तर तिनीहरूमध्ये कोही पनि इसरायलको राजा हुने योग्यका थिएनन्। अर्थात् परमेश्वरले उनीहरूलाई इसरायलको राजा हुन चुन्नु भएको थिएन। तब समुएलले इसैलाई सोधे, के सबै यति नै हुन् त? इसैले जवाब दिए, अर्को कान्छो पनि छ, तर त्यो त भेडा चराउँदैछ। समुएलले भने, त्यसलाई बोलाऊ। इसैले आफ्ना कान्छा छोरालाई लिन मानिसहरू पठाए। उनको नाउँ दाउद थियो। तिनी राता राता गाला चम्किला आँखा भएका सुन्दर युवक थिए। उनी पवित्र धर्मशास्त्र बाइबलले बताउँछ। जब दाउदलाई समुएल कामा ल्याइयो, तब परमेश्वरले समुएललाई, मैले इसरायलको राजा हुन चुनेको व्यक्ति यही नै हो, यसलाई अभिषेक गर भन्नुभयो। समुएलले दाउदलाई त्यति नै खेर अभिषेक गरे। तब परमप्रभुका आत्मा दाउदमाथि आउनुभयो र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। यसरी परमप्रभुबाट समुएलद्वारा राजा दाउद अभिषेक भए तापनि उनी त्यति बेला नै इसरायलमा राज्य गरेनन्, किनभने त्यस बेला साउल बाँचेकै थिए। तर साउललाई बेला बेलामा एउटा हानिकारक आत्माले पक्रिने गर्थ्यो। त्यस हानिकारक आत्माबाट छुटकारा पाउन बाजा बजाइनु पर्थ्यो। यसकारण साउलले आफ्ना सेवकहरूलाई राम्रोसँग बाजा बजाउने मानिसहरूलाई खोजी ल्याउने हुकुम दिए। उनका सेवकहरूमध्ये एउटाले भन्यो, मैले इसैका छोरा दाउदलाई बाजा बजाएको देखेको छु। तिनी वीर मानिस, असल योद्धा, बोल्नमा ज्ञानी र सुन्दर पनि छ, अनि परमप्रभु तिनीसँग हुनुहुन्छ। यो सुनेर साउलले दाउदलाई आफू कामा ल्याउन हुकुम गरे। दाउद साउल कामा आए र उनको सेवामा नियुक्ति गरिए। साउलले तिनलाई खुबै प्रेम गर्न लागे। साउलले दाउदलाई आफूसँगै राख्ने हे गरे। जब जब हानिकारक आत्मा साउलमा आउँथ्यो, दाउदले बाजा बजाइदिन्थे र साउल लेखो। यसरी दाउद बेला बेलामा साउलको छाउनीमा र बेतलेममा आफ्ना पिताका भेडाको हेरचाह गर्नलाई आउने जाने गर्थे। एक दिन दाउद आफ्ना दाजुहरूका निम्ति खानेकुरा लिएर उनका दाजुहरू फिलिस्तीहरूसँग लडाइँ गर्न बसेका छाउनीमा आए। तिनले त्यहाँ एकजना अग्ला दैन्त्य जस्ता मानिसहरूलाई, इसरायलीका फौजलाई आफूसँग लडाइँ गर्न धावा बोलिरहेको देखे। तर कुनै पनि इसरायली उसँग लड्न तयार थिए। दाउदले केही चिल्ला ढुङ्गाहरू, लट्ठी र आफ्नो गुनेत्रो लिएर त्यस ठुलो मानिससँग लड्न गए। एउटा सानो ठिटो आफूसँग लड्न आएको देखेर त्यो दैन्त्य जस्तो व्यक्ति, जसको नाम गोल्यात थियो, उसले दाउदलाई भन्यो, के म कुकुर हुँ र लाठा लिएर मसँग लड्न आउँछस्? तँलाई त म एकचोटि नै मै सखा पार्न सक्छु। दाउदले जवाफ दिए, त मसँग लड्न तरवार, भाला र बुर्का लिएर आएको छस्, तर म त तँसँग लड्न तैँले विरोध गरेको इसरायलका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छु। आज म तँलाई मारेर त्यो टाउको काट्नेछु। दाउदले एउटा ढुङ्गा निकालेर घोयत्रोमा राखे र गोल्यातको निधारमा हाने। त्यो ढुङ्गा निधारमा काडियो र त्यो घोप्टो परेर भुइँमा लड्यो। गोल्यात मर्यो। दाउदको बहादुरी र उनले पाएको सफलता देखेर राजा साउलले उनलाई आफ्नो सेनाको उच्च पदमा नियुक्ति गरे। राजा साउलले आफ्नै छोरीसँग दाउदको विवाह गरे। दाउदले धेरै शत्रु सेना तथा सेनापतिहरूलाई मारे। सबै मानिसहरूले साउलभन्दा दाउदलाई मन पराउन थाले। उनको यो ख्याति देखेर साउललाई दाउदप्रति डाह उठ्यो। साउलले दाउदलाई मार्ने योजना बनाए। साउलले दाउदलाई बारम्बार मार्न खोजे तर सफल भएनन्। दाउदको बढ्दो ख्यातिका कारण उनी एक दिन इसरायलको राजा हुनेछ र म हटाइनेछु भन्ने कुरा सोचेर साउलले दाउदलाई मार्न चाहन्थे। दाउद साउलको डरले भागेर फिलिस्तीहरूले इसरायलको विरुद्धमा लडाई गरे। त्यही लडाईँमा राजा साउल मारिए। राजा साउलको मृत्युले गर्दा दाउद शोकित भए। साउलको मृत्युपछि दाउद इसरायलको राजा भए। दाउदले फिलिस्तीहरूसँग युद्ध गरेर उनीहरूका सहरहरू विजय गरे। दाउदले आफ्नो राज्य असल तरिकाले स्थापित गरे। श्रोत साथी, हामी दाउदको जीवनबाट धेरै कुराहरू सिक्न सक्छौँ। उनी परमेश्वरप्रति आज्ञाकारी थिए, जसले गर्दा परमेश्वरले उनलाई इसरायलको राजा हुन चुन्नु। अहिलेको समयमा घरको अथवा समाजको काम नलाग्ने अथवा यसले केही पनि गर्न सक्दैन भन्ने व्यक्तिहरूलाई बेडा गोठाला। पहिलेको समयमा घरको अथवा समाजको काम नलाग्ने अथवा यसले केही पनि गर्न सक्दैन भन्ने व्यक्तिहरूलाई बेडा गोठालामा पठाइन्थ्यो, जुन कुरा दाउदको जीवनमा पनि भयो। उनका बाबु तथा दाजुहरूले उनलाई काम नलाग्ने व्यक्ति ठानेर भेडा बाख्रा चराउने काम लगाए। तर उनी परमेश्वरमा विश्वास राख्ने व्यक्ति थिए र परमेश्वरलाई कसैले निन्दा गरेको उनी सहन सक्दैनथे, जुन कुरा गोलियतलाई मारेको घटनाले साबित गर्दछ। उनी अभिषिक्त व्यक्तिहरूको विरुद्धमा खडा नहुने तथा हतियार उठाउन नचाहने स्वभाव गरे। यदि हामी पनि परमेश्वरप्रति आज्ञाकारी तथा हरेक परिस्थितिमा विश्वास योग्य भइरह्यौँ भने उहाँले हामीलाई उठाउनुहुन्छ। भलै दाउद जस्तो सुरुका दिनहरूमा गोठालो थिए र अरू मानिसहरूले उनलाई तुच्छ ठानेका थिए, त्यसरी नै आज हामी मानिसको नजरमा केही मूल्यका नहोलौँ, तर हाम्रो इमान्दारितालाई परमेश्वरले कदर गर्नुहुनेछ र हामीलाई असल थोकहरू दिन चाहनुहुन्छ।
फूल काड़ा को बीच में फूले को तिमी हेरा एउटा फूल काड़ा को बीच में फूले को तिमी हेरा एउटा फूल हिलो को बीच में फूले फूल काड़ा को बीच में फूले
श्रोता, तपाईँलाई आजको हाम्रो यो कार्यक्रम शिक्षाप्रद लाग्यो र तपाईँले यसबाट विशेष अगुवाई लिन सक्नु भएको छ भने हामीले आशा लिएका छौँ। हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 20002, काठमाडौँ, नेपाल। श्रोता, यदि तपाईँ हाम्रो स्टुडियोको नम्बरमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120, र अर्को 98185555, 98185555। श्रोता, तपाईँ हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस यस प्रकार छ: nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org जानुहोस् र त्यहाँ तपाईँले हाम्रो सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि फेरि यही स्टेशन र यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। नमस्कार।